अगला टॉपिक बहुत ही ज्यादा अपने दिल पे लेने वाला है। चैप्टर है 21 21 बाबू अलामतिल मुनाफिक, मुनाफिक की अलामतें या मुनाफिक की निशानियां। लफ्ज मुनाफिक क्यों आ गया, यहाँ थोड़ा सा पहले इसको समझेंगे, फिर इंशाल्लाह हम इससे आगे बात करेंगे। आप देखिए कि अरबी जुबान का एक मुहावरा है कि चीजों को उनकी जिद से पहचानो। मसलन किसी को आपने रात बतानी हो तो जब तक उसने सुबह नहीं देखी होगी वो रात नहीं समझ सकता, ऐसी है ना। बिल्कुल ऑपोजिट आप कहते हैं बहुत सर्दी है, सर्दी क्या होती है, जिसने गर्मी नहीं देखी वो सर्दी को समझ ही नहीं सकता। बिल्कुल इसी तरह से ईमान की जिद निफाक है। हालांकि हम कुफर समझते हैं, कुफर जो है ना वो निफाक का गहरा शेड है, बस इतना समझ लें। यानी व्हाइट को आप ब्लैक करते हैं ना तो बीच में ग्रे के बहुत सारे शेड्स आते हैं, तो आप कह सकते हैं कि निफाक हर एक का, किसी का लाइट ग्रे, थोड़ा सा डार्क ग्रे, होते होते वो बिल्कुल सुरमई कलर का, जिसको आप कोयले को क्या बोलते हैं, चारकोल, यानी बिल्कुल सुरमई गहरे रंग का निफाक भी होता है कि उसके और कुफर के बीच में बहुत थोड़ा फर्क होता है। तो गोया के निफाक क्या है, नफका से है, नून फाका। अभी चंद दिन पहले अल्हम्दुलिल्लाह आजकल मैंने ऐसी सीरीज शुरू की हुई है छोटी छोटी, ईमान की, निफाक की और कुफर की, तो उसमें मैंने डिटेल्स बताई थी, आप बाद में अलग भी सुने। ऐसी सब चीजें आपको इंशाल्लाह आज की बात के अंदर फ्यूचर में मिल जाएंगी वेबसाइट पे, तो आप उसमें से देखेंगे। लेकिन निफाक का असल रूट जो होता है ना वो दो रुखा होना होता है। नाफिका उस चूहिया को कहते हैं जिसके दो बिल होते हैं, इस बिल से भी गुजर जाती है उससे भी गुजरती है, टनल को बेसिकली नफक कहते हैं। तो मुनाफिक की सिंपल सी अलामत पता क्या है कि वो दो चेहरों वाला होता है, याति भी कौम भी हाउ लाई, इस कौम के साथ इस चेहरे से आता है और उसके साथ इस चेहरे के साथ आता है। इसी तरह एक शख्स था मदीना में, कहता था अल्लाह के नबी मेरे जिस्म में दो दिल है, एक दिल मेरा आपके साथ बहुत धड़कता है और एक दिल मेरा कुफर के साथ धड़कता है। अल्लाह ने कह दिया कि मा जाल अल्लाह, नहीं बनाया अल्लाह ने ली रजुलिन, किसी बंदे के लिए दो दिल उसके एक पेट में। तो बात का खुलासा क्या निकला कि निफाक दो रुखेपन का अलामत है। दीन भी रखो, दुनिया भी रखो, अल्लाह को भी खुश रखो, बंदों को भी नाराज ना करो। मुनाफिक का सबसे बड़ा मसला ये होता है कि वो किसी को नाराज नहीं करना चाहता, और ये लिख के देख लीजिए आज हम मुसलमानों में से बहुत सारों का यही मसला है। अल्लाह को तो खुश करना हमारी फितरत में पड़ा हुआ है, लेकिन अल्लाह ताला के साथ साथ हम दूसरों को नाराज नहीं करते। हालांकि कई ऐसे मोड़ आते हैं इस मुकाम पर पहुंचते हुए कि अल्लाह होता ही राजी तब है जब सारे नाराज हो जाते हैं। तो बात का खुलासा यह है कि हम अपने आप को चेक करें, निफाक दिल का भी होता है और अमल का भी होता है। आप लिख सकते हैं कि शौरी निफाक और एक है गैर शौरी निफाक। शौरी निफाक क्या है कि उसको खुद भी पता होता है कि मैं मुनाफिक हूं, अब्दुल्ला बिन उबई। और निफाक असल में हुब्बे रसूल के ना होने का नाम है। अल्लाह से मोहब्बत होती है मुनाफिक को, रसूल से नहीं होती। कुरान की आयत है, अच्छा फिर तो मान ही लेते हैं। अच्छा हदीस में आया ये पर्दा, ये दाढ़ी, ये जमात की नमाज, ये हदीस में, फिर तो खैर है। ये है मुनाफिक। मुनाफिक को नबी का लाइफस्टाइल अच्छा नहीं लगता, क्योंकि उसका सबसे बड़ा प्रॉब्लम ही रसूल होते हैं। वजह कि रसूल के उस पे अमल करके वेस्टर्न स्टाइल नहीं चलता। सुन्नतों की माला गले में डालनी मुनाफिक के लिए बहुत मुश्किल है। सुन्नत तरीके से शादी नहीं हो सकती, सुन्नत तरीके से घर नहीं बन सकते, लिहाजा हम अपनी जगह खुश। तो शौरी निफाक क्या होता है, जिसको आप कह सकते हैं अकीदे का निफाक, निफाक एतकादी निफाक भी कह लें। दूसरा निफाक होता है अमल का निफाक। अब तीन नाम मैंने बोले हैं आपके सामने पहले निफाक के, शौरी निफाक पता है आपको, आप जानते हैं उसको, एतकादी निफाक और अकीदे का निफाक। जानबूझ के धोखा देने के लिए ईमान का इजहार करें। मसलन कोई लड़का किसी लड़की से शादी करना चाहता है और उसको पता है कि शादी होनी तब है जब मैं मुसलमान बनूंगा, तो नाम से कह दे हाँ मैं मुसलमान, लड़की को खुश करने के लिए कलमा पढ़ ले, सेम थिंग लड़की भी कर ले, तो ये निफाक है। ठीक है, वो इस्लाम हुआ ही नहीं। कोई दुश्मन है, धोखा देने के लिए पाकिस्तान आ जाए और मुसलमान बन जाए, इस्लाम का लुबादा ओढ़ ले। इसी तरह से खबरें लेने के लिए, जासूसियां करने के लिए लोग बाज गिरोहों के साथ अपनी दोस्तियां रख लेते हैं कि चलो जाके देखते हैं कि अंदर क्या करते हैं, क्योंकि दुश्मन बनेंगे तो वो तो आने भी नहीं देंगे। तो गोया कि आप कह सकते हैं कि ऐसे शौरी मुनाफिक जो हैं अल्लाह के नबी के दौर में भी मौजूद थे। سورت آل عمران کی آیت 72 میں اللہ تعالیٰ نے ان کا ذکر کیا کہ وَقَالَتْ تَعِفَتُمْ مِنْ اَهْلِ الْكِتَابِ آمِنُ بِاللَّذِي انزل على الذين آمنوا وجه النهار واكفروا آخره لعلهم يرجعون. جس کا میں ہمیشہ ایک ہی نام بتاتی ہوں اس آیت کا قرآن میں جب پڑھاؤں کہ اور سازش پکڑی گئی. یہود مدینہ نے ایک سازش کی تھی کہ صبح کے وقت ایمان لے آؤ, ایک آدھ دن کے بعد شام کو مرتد ہو جاؤ, تاکہ لعلهم يرجعون ہمارے اس رویے کو دیکھ کر سچے مسلمان بھی ان کو چھوڑ دیں. ہاں ہم گئے تھے اسلام میں, ہمیں خیر ہی نہیں ملی, ہم گئے تھے وہاں پڑھنے کچھ ٹھیک ہی نہیں تھا, ہاں وہاں گئے تھے وہاں تو بہت ہی ڈس آرگنائزیشن ہے, ہم پلٹ آئے. تو یہ نفاق ایسا ہے جیسے روگ لگا ہوا. بنیادیں ہی کسی بلڈنگ کی اگر کھوکھلی ہو جائیں تو وہ بلڈنگ تو کسی بھی وقت گرتی ہے. اس لیے پھر ایسا منافق کسی بھی مشکل میں نکل جاتا ہے باہر سے. دوسرا نفاق کیا ہوتا ہے؟ دل اللہ اور اس کے رسول کی محبت سے چور ہے, اس میں کوئی شک نہیں. لا الہ الا اللہ کہتے ہوئے بھی آنسو آ جاتے ہیں اور محمد رسول اللہ کہتے ہوئے بھی اللہ کے نبی سے پیار آتا ہے, لیکن جب عملی چیزیں سامنے آتی ہیں اس پہ عمل کی صورت میں کچھ دنیا چھٹتی ہے, کچھ لوگ ناراض ہوتے ہیں, کوئی اسٹیٹس خراب ہے, کوئی خاندان برادری پیچھے ہوتا ہے, اس وقت پھر وہی بات ہے کہ تھوڑے آگے کبھی پیچھے. تو مذبذبین بین ذالک لا الہ الا اللہ ولا الہ الا, سورۃ نساء میں آتا ہے پانچویں پارے کی آخری آیتوں میں. منافق دو کشتیوں کا سوار ہے, چلو تم ادھر کو ہوا ہو جدھر کی, تو لہٰذا یہ غیر شعوری مسلم ہے. اور منافقین میں سے 99% کہہ لیجئے وہ منافق خود کو منافق نہیں سمجھتے, غیر شعوری منافق ہوتے ہیں وہ, لیکن وہ خود کو نہیں سمجھتے. لا یشعرون لا یعلمون, سورہ بقرہ آیت 9 میں دیکھ لیجئے, ان کو شعوری نہیں ہے, ان کے اندر کوئی اس بات کا ادراک ہی نہیں ہے کہ ہم کیا کرتے ہیں. سوال پیدا ہوتا ہے کہ نفاق پیدا کیسے ہوتا ہے, کیا بنیاد ہے غیر شعوری طور پر نفاق کے آنے کی؟ تو آپ کہہ سکتے ہیں دنیا کی محبت. دنیا کے فائدے انسان نہیں چھوڑنا چاہتا اور آخرت کے بھی لینا چاہتا ہے. ایک جملہ لکھ لیں بس, منافق آخرت کے بھی لینا چاہتا ہے لیکن دنیا کے چھوڑنا نہیں چاہتا. تو کبھی آپ نے کسی کو ایسی سیڑھی پہ چڑھتے دیکھا, پچھلی سیڑھی سے پاؤں نہ اٹھائے اور کہے کہ میں اگلی پہ پہنچ جاؤں, جمپ ہی کرے گا تو گر پڑے گا. آپ دیکھتے ہیں ہمارا ایک پاؤں ایک سیڑھی پہ ہوتا ہے تو پھر دوسرا دوسری پہ ہوتا ہے, پھر اس کو اٹھاتے ہیں تو ادھر ہے, پھر ایسے چلتے ہیں نا خطوہ. بالکل یہی کیفیت دین میں ہوتی ہے, لیکن منافق کہتا ہے نہیں, مجھے پچھلا قدم نہیں چھوڑنا لیکن میں اوپر پہنچ جاؤں. کتنا کو اوپر پہنچیں گے؟ بالآخر آپ کی دونوں ٹانگوں کا فرق اتنا بڑھ جائے گا کہ آپ کو پھر نیچے کا پاؤں اٹھانا ہی پڑے گا. تو ایسے لوگ جو ہیں یہ پھر دنیا کی محبت کے لیے, ایسے لوگ جو ہوتے ہیں یہ جرم بھی کرتے ہیں, خود کو مطمئن رکھتے ہیں. غیر شعوری نفاق جو ہوتا ہے نا, اس کے اندر انسان اپنے آپ کو ہو سکتا ہے معاف کر دے, وہ کہے کوئی بات نہیں یا بھول جائے, ٹھیک ہے میرا قصور ہے اب مجھے پکڑو. لیکن غیر شعوری منافق جو ہوتا ہے نا, یہ پکڑ کا بھی ڈر نہیں رکھتا, کون ہے جو ہمیں پکڑے. ہاں جی ہم مسلمان ہیں, کیا آپ کا خیال ہم بہت گنہگار ہیں؟ کیا ہم نیک نہیں ہیں؟ تم بہت نیک ہو گئی ہو. بعض دفعہ آپ دیکھیں جب ہم نیا نیا دین میں آتے ہیں تو لوگوں کو ذرا سی کوئی بات کر رہے ہو, کہتا پتہ پتہ چپ کرو, سب پتہ ہے اپنی پاس, مجھے ساری تفسیریں آتی ہیں, مجھ سے پوچھو کدھر کون سی آیت لکھی ہوئی ہے. تو یہ غیر شرعی نفاق ہوتا ہے. ورنہ حضرت عائشہ سمیت 70 کے قریب صحابہ کرام کو خود پر نفاق کا ڈر تھا. حضرت حذیفہ بن یمان جن کو اللہ کے نبی نے تبوک کے سفر سے واپسی پر ان منافقوں کے نام بتا دیے تھے جنہوں نے آپ کی جان لینے کی کوشش کی تھی گھاٹی میں چھپ کر, حضرت عمر رضی اللہ عنہ ان کے پیچھے پیچھے لگے رہتے اور کہتے ہیں مجھے صرف اتنا بس بتا دو اے حذیفہ کہ اس میں میرا نام تو نہیں ہے. جس شخص کی نماز جنازہ حضرت حذیفہ نہیں پڑھتے تھے, حضرت عمر بھی نہیں پڑھتے تھے. حتیٰ کہ پھر آپ دیکھیے کہ حضرت حذیفہ کا انتقال ہوا, جب ہونے لگا اس وقت یہ سارا مرد کھلا. تو منافق کی ایک علامت ہے کہ وہ خود کو منافق نہیں سمجھتے. جیسے کئی شوگر پیشنٹ مانتے ہی نہیں کہ ہمیں شوگر ہے کیونکہ مٹھائی چھوٹ جائے گی, آم چھوٹ جائیں گے. تو منافق کیوں نہیں خود کو مانتا؟ کیونکہ اس کی پھر برائیاں چھٹ جائیں گی, پھر وہ کہے گا وہ زندگی میں جام ہی کیا رہے ہوگا, پھیکی چائے والی زندگی, کو فن ہی نہیں ہے آپ کی زندگی میں, کوئی ہلا گلا ہی نہیں ہے شادی میں, کوئی پارٹی نہیں ہے, کوئی ڈانس نہیں, یہ سیگریگیشن میں کیا مزہ آئے گا شادی کا. تو اس کا یہ مسئلہ ہوتا ہے. آخری بات کر کے ہم حدیث پہ چلتے ہیں کیونکہ یہ ساری باتیں ضروری تھیں ہم سب کے اپنے محاسبے کے لیے. نفاق سامنے کب آتا ہے؟ یہ بھی ایک کوشچن ہے, کیونکہ کوئی چیز ہے تو پتہ ہی نہیں چلا آپ کو, خطرناک ہے. कोई दुश्मन हो और उसकी दुश्मनी खुले ही ना, तो आप उस पर ट्रस्ट करते रहेंगे। तो निफाक सामने कब आता है? जब किसी सोसाइटी में इस्लाम के नफाज की तहरीक शुरू होती है। आप कह लीजिए, मैं इसको आपके लेवल पे, अपने लेवल पे लाती हूँ। जब सोसाइटी में कुरान की तालीम और उसके अमली तकाजे आम होते हैं, तो मुनाफिक सामने आ जाता है, क्योंकि उस बेचारे का ईमान तो जीरो लेवल का था। ऊपर तो उसने एक झूठी जैकेट पहनी हुई थी ना, कलमे की, ला इलाहा इल्लल्लाह की। अब अंदर से सेहत ना हो, बाहर आप जितना मर्जी रंग रोगन लगा लें, जरा ठंड लगेगी आप बीमार पड़ जाएंगे, जरा सा चलेंगे आपका रंग पीला हो जाएगा। हार्ट पेशेंट है आप, उसको जरा पहाड़ी पे चढ़ाएं, उसका तो सांस फूलने लगेगा। तो मुनाफिक में ये सारी खराबियां आती हैं, अमली तकाजों से ये घबराता है। वो कहता है ये नहीं, जान और माल नहीं मैं दूंगा। वो कहते हैं ना कि मरना तो चाहते हैं, पर सुना है कि इसमें जान से मार देते हैं। खुदकुशी करना चाहते हैं, लेकिन साथ खाने का टिफिन ले जाते हैं कि ट्रेन लेट आई तो खाएंगे क्या। ये मुनाफिक की अलामत होती है। ऐसे लोग, वो कहते हैं ना कि तपती राहें मुझको पुकारे, दामन पकड़े छाओं घनेरी। दिल चाहता है अल्लाह के दीन के तकाजे पूरे करें, लेकिन फिर वो असौदगियां और आसाइशें और दावतें और खाने और मजे और मौजे वो नहीं छुटती। कहते ना छुटती नहीं, मुंह को लगी हुई। हालांकि वहां जाके 3-3 घंटे बैठेंगे, फिर खाना कहीं मिलेगा, लेकिन आधी रात तक बैठते हैं, मजे से बैठते हैं हम, सिर्फ इसलिए कि उसके बाद जरा मजे की चीजें, अपना फन। वही चीज सब कुछ दीन के साथ भी हो तो कहते हैं छोड़ो, बिरयानी खिलानी है इन्होंने, क्या खाना है हमने इसको, हमारे घर में तो हर हफ्ते में बनती है। तो लिहाजा निफाक आता ही सामने तब है जब अमल का मौका आता है। कुछ बातें हम आगे भी करते जाएंगे, अब आइए जरा हम हदीस पे नजर रखते हैं कि मुनाफिक के बारे में अल्लाह के नबी सल्लम ने क्या कहा, और इस हदीस को इमाम बुखारी यहाँ क्यों लाए। क्यों लाए ये तो अब आप अच्छी तरह समझ गए कि मुनाफिक वो होता है जो ईमान के तकाजे नहीं पूरे करता। तो हदीस आप मेरे साथ दोहराएंगे, बहुत ही मारूफ रिवायत है, और अगर आप मुझे इजाजत दें तो ये आपका होमवर्क है कि आप इसको याद करें। नेक्स्ट क्लास से पहले आप लोग इसको, हदीस को मिलकर दोहराएंगे और इसके अरबिक टेक्स्ट पे नोट करें। और इतनी आसान है कि उर्दू के साथ इतने लफ्ज मिलते हैं कि हमें याद भी जल्दी होती है। आइए पढ़ते हैं। अन अबी हुरैरा रदियल्लाहु अन्हु अन नबी सल्लल्लाहु अलैहि वसल्लम قال آية المنافق ثلاث। अब कौन सी है? आप हदीस का अंदाज भी देखिए ना, नीचे ब्रैकेट्स लगी हुई है, डॉट्स के बाद है, फिर बीच में कॉमास है। तो पहले कॉमे से पहले का पढ़ेंगे, इजा हद्दसा कज़बा व इजा वादा अखलफा व इजा तुमिना खाना। हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु से रिवायत है। ये अबू हुरैरा कौन थे? इल्म के प्यासे मुहाजिर, हॉस्टल में रहने वाले, अल्लाह के नबी से भी मोहब्बत थी और इल्म से भी मोहब्बत थी। असाबे सुफा में रहते थे। सन 7 हिजरी में ये मुसलमान होकर नबी सल्लल्लाहु अलैहि वसल्लम को पहली दफा मिले, खैबर की जंग के मौके पर। सिर्फ 3 साल उसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम जिंदा रहे, और इन 3 सालों में अबू हुरैरा ने दिन रात, सुबह की क्लासें, शाम की क्लासें, वीकडेज की क्लासें, वीकेंड की क्लासें ले लेकर खुद को अमीरुल मोमिनीन फिल हदीस बना लिया। सबसे ज्यादा रिवायतें अबू हुरैरा से मिलती हैं, ये इनका कॉर्नर है। और कबीला दौस से ताल्लुक रखते थे, गुलाम थे। इनका काम क्या था? खुद को कहते हैं, इनका एक कौल बड़ा मारूफ है, कहते थे कि अबू हुरैरा तो क्या था, कबीला दौस का एक अदना सा गुलाम। तेरी औकात क्या थी कि जब वो काफले में चलते तो आगे आगे उनके लिए रास्ता ढूंढता, वो कहीं पड़ाव डालते तो तू उनके लिए जगह साफ करता, उनके जानवरों को पानी पिलाता, काफला उठ जाता तो तू उनकी जगह साफ करता, गिरी पड़ी चीजें उठाता। यानी तेरी ये औकात थी। आज इल्म ने तुझे अमीरुल मोमिनीन फिल हदीस बना दिया, अपने वक्त के फिर ये गवर्नर भी लगे अपने दौर में, क्योंकि पहले दौर में लोग इल्म वालों की इज्जत करते थे। तो याद रखिए कि इल्म की बड़ी शान है, बहुत खूबसूरत है इल्म, जिसको अगर आज भी देखें तो महज़ब दुनिया में जिन लोगों ने इल्म की कदर की वो आज भी कामयाब है। आज सुबह मुझे एक टेक्स्ट किसी का मिला, बल्कि मेरा ख्याल है कि आप ही लोगों में से किसी का था, अच्छा लगा, पढ़ के सुना देती हूँ इस शौक के साथ कि अल्लाह करे कि हम मुसलमानों में भी इल्म की और इल्म वालों की कदर आए। चाहे देखिए इल्म दुनिया का हो या आखरत का हो, یعنی کوئی آپ کو دین کا علم سکھائے یا آپ کو دنیا کا علم سکھائے، دونوں صورتوں میں اس کی عزت کرنی ہے۔ آج کی مہذب قومیں، ان کے ہاں استاد کا کیا مقام ہے؟ یہ میں پڑھ کے سنا دیتی ہوں، ایک چھوٹا سا ہینڈ آؤٹ ہے کہ کس ملک میں استاد کے ساتھ کیا معاملہ کیا جاتا ہے۔ یہ لکھا ہوا ہے کہ امریکہ میں تین قسم کے لوگوں کو وی آئی پی اسٹیٹس دیا جاتا ہے، یعنی امریکہ کی بات ہے کہ تین قسم کے وہ لوگ ہیں جن کو وی آئی پی ٹریٹمنٹ، یعنی ویری امپورٹنٹ پرسن کا اسٹیٹس دیا جاتا ہے۔ نمبر ایک، معذور، ہینڈی کیپڈ لوگ، پھر سائنسدان، سائنٹسٹ، ریسرچ وہ کرنے والے، اور تیسرا استاد۔ فرانس کی عدالتوں میں استاد یا اسکالر کے سوا کسی کو کرسی پیش نہیں کی جاتی، سب بینچوں پہ بیٹھتے ہیں اور جو یہ لیول ہے ان کے وہ کرسیوں پہ بیٹھتے ہیں۔ جاپان میں پولیس کو استاد کی گرفتاری کے لیے حکومت سے خصوصی اجازت لینی پڑتی ہے، ویسے نہیں اٹھا سکتے ان کو۔ کوریا میں کوئی بھی استاد یا اسکالر اپنا کارڈ دکھا کر ان سہولتوں سے لطف اندوز ہو سکتا ہے جو ہمارے ملک میں صرف وزیروں، ایم این ایز اور ایم پی ایز کو حاصل ہوتی ہیں۔ اور آخری بات لکھی ہوئی کہ ہمارے زوال کی بڑی وجہ اہل علم کی ناقدری ہے۔ تو آپ دیکھ لیجئے بعد با نصیب، تو حضرت ابو ہریرہ نے شادی نہیں کی اللہ کے نبی کی زندگی میں، کہ کہیں بیوی بچوں کے گھرداریوں میں پڑ گیا تو پھر کہیں میں حدیث کے علم سے محروم نہ رہ جاؤں۔ بھوک کی وجہ سے بے ہوش ہو جاتے تھے، لوگ سوچتے تھے ان کو مرگی کا دورہ پڑا، کہتے تھے میرے میں اتنی ہمت نہیں ہوتی تھی کہ لوگوں کو کہہ سکوں کہ مجھے بھوک لگی ہے۔ تو کوئی کام چور تو نہیں تھے، علم کا شوق تھا۔ وہ یہ حدیث بیان کرتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، آیت المنافقی ثلاثن، منافق کی تین نشانیاں ہیں۔ نشانی کیا ہوتی ہے؟ آپ لفظ آیت کو دیکھیے جو عربی کا لکھا ہوا ہے، قرآن پاک کی بھی آیات ہوتی ہے نا، ورسز کے معنوں میں ہم لکھتے، حالانکہ ورس لفظ کبھی بھی آیت کے لفظ کا معنی نہیں دے سکتا جو اس میں خوبصورتی ہے۔ میں آیت کو کس طرح سمجھتی ہوں اور سمجھاتی ہوں۔ آیت کیا ہے؟ جیسے سائن بورڈز، جیسے آپ یہاں سے برمنگھم جاتے ہیں تو راستے میں چھوٹے چھوٹے سائن بورڈز آتے ہیں نا، اس کو آیت کہتے ہیں عربی میں، نارویجین میں اس کو شیلت بولتے ہیں، شیلڈ کہہ لیجیے اور انگلش میں کہتے ہیں۔ کسی بھی نشانی کو دیکھ کر آپ اس راستے تک پہنچ جاتے ہیں نا۔ یہ جو قرآن کی آیات ہے نا، ہر نشانی اللہ کا بتا دیتی ہے۔ 6666 نشانیاں ہیں قرآن میں اللہ کی معرفت کی، اور سوچئے اس قوم کا کیا حال ہے کہ جس کو دن میں 7 نشانیاں بار بار دکھائی جاتی ہیں پھر صراط مستقیم سے ہٹ جاتا ہے سورۃ فاتحہ پڑھنے کے باوجود۔ ٹھیک ہے، اب یہاں منافق کی نشانیاں، تو منافق کن نشانیوں سے پہچانا جاتا ہے؟ حرکتوں سے۔ کسی کو بول کے نہیں بتانا پڑتا کہ میں پھول ہوں، میں آم ہوں، میں بخور ہوں، جل رہی ہو تو آپ دیکھیے کہ بغیر بتائے گھر میں آنے والا کہے گا کہ یہ خوشبو کس کی ہے، پہلے ہمیں یہ بتائیں۔ ایسے لگتا ہے کہ روح کے اندر خوشبو جاتی ہے نا، تو اسی طرح بدبو بھی پہچانی جاتی ہے، کہیں گے نہیں ضرور کچھ ہے گھر میں، گندگی کی بو آ رہی ہے۔ تو منافق گندگی ہے، وہ منہ سے کبھی نہیں کہتا، وہ بہت لشک پشک ہوتا ہے اوپر سے، لیکن اس کی کیا سمٹمز ہیں؟ آپ آیت کو یہاں سمٹمز بھی کہہ سکتے ہیں۔ پہلی کیا ہے؟ اذا حدث کذب، جب بات کرتا ہے تو جھوٹ بولتا ہے۔ لفظ حدثہ کو ذرا انجوائے کیجئے گا، ہا دال سا، حدثہ سے لفظ حدیث بھی ہے۔ اب آپ سے میں بچوں حدیث کا کیا معنی، آپ فوراً کہیں گے بات، حالانکہ اس کا معنی یہ نہیں ہے۔ حدثہ کا معنی ہوتا ہے نیو، نئی، جیسے نئے کپڑے ہوتے ہیں نا۔ اچھا، اب آپ سوچئے کہ بات کو پھر حدیث کیوں کہتے ہیں؟ کیونکہ جب کوئی بات آپ کرتے ہیں تو یہ نئی چیز تھی نا، ابھی تھوڑی دیر پہلے نہیں تھی، اب آپ نے کی ہے۔ ٹھیک ہے، تو حدیث جو ہے نا، بیسیکلی محدث کے طور پہ جب آتا ہے نا، اس پہ میم لگا دیں، بہت باریک فرق بتانے لگی ابھی، محدث کہہ دیں گے نا تو بدعت، فیبریکیٹڈ تھنگس، دین میں نئی چیزیں، اور اس کو آپ محدث کہہ دیں تو حدیث بیان کرنے والے لوگ جیسے امام بخاری تھے۔ تو وقت لگانے کی ضرورت ہے کہ نہیں علم کے لیے؟ ہماری محدث، محدث، محدیث، کچھ سب کو ایک ہی کر دیتے ہیں۔ تو یہاں حدثہ سے معنی بات کرنا ہے، لیکن بات کے اندر نیا پن ہوتا ہے۔ کیا کرتا ہے؟ کذبہ، جھوٹ بولتا ہے۔ وَإِذَا وَعَدَ أَخْلَفَ، وعدہ کرتا ہے تو خلاف کرتا ہے، أَخْلَفَ وہی ہے جس سے لفظ مخالفت بھی ہے، اختلاف بھی ہے۔ وَإِذَا، اور جب، اِئْتُمِنَ، اس کو امین بنایا جاتا ہے، امانت اس کے پاس رکھی جاتی ہے، خانہ، خیانت کرتا ہے۔ अब आप देखिए इसके लफ्ज के अंदर ए तुमीना, कल मैंने ईमान की हकीकत पे एक टॉपिक शुरू किया, उसमें पहले हिस्से में हमने ईमान के सारे मुख्तलिफ मानी देखे, उसमें एक लफ्ज मोतमिनन भी आया था। तो ए तामिना का रूट क्या होगा फिर? हमजा मीमनून, जिसके पास अमानत रखी जाए। ये कुरान में आता है कि जिसको अमानत में वो चीज दी जाती है वो इसको बयान करेगा, सूरह मायदा में भी आता है और बकरा में भी आता है। खान, खान क्या है? फाइल का वजन है, इसम फाइल है। खयानत करने वाला, लफ्ज खयानत है ना, खाएना तल आयुन, एक हदीस में लफ्ज आते हैं। चलिए मतलब सी वजाहत को तो छोड़ें, वो तो बोरिंग होती है, लेकिन आप जरा इस हदीस पे गौर तो कीजिए। पहली निशानी बात का झूठ, दूसरी निशानी वादे की खिलाफ वर्जी, और तीसरी अमानत रखी तो खयानत। अच्छा, इसके साथ ही मैं आपको अगली हदीस भी पढ़ा के इकट्ठी इन दोनों के अंदर एक छोटा सा नुक्ता बताना चाहूंगी। अगली रिवायत है अन अब्दुल्लाह इब्ने अमर रदी अल्लाह अन्हुमा أن النبي صلى الله عليه وسلم قال أغلى الفاظ آپ دوہرائیں گے أربعون من كنا فيه كان منافقا خالصا ومن كانت فيه خصلة منهن كانت فيه خصلة من النفاق حتى يدأها إذا تمنى خان وإذا حدث كذب وإذا آهد। अब इसको अगर आप कहेंगे ना आहदा तो मानी बदल जाएंगे, तो आहदा गदर व इजा खासमा फजर। अब देखते हैं इसका तर्जमा। हजरत अब्दुल्ला बिन अमर रदी अल्लाह अन्हो से रिवायत है, यह लफ्ज अमर को फिर जहन में रखिएगा, ये उमरो नहीं है, अमर है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अरबौन मन कुन्न फीही, चार चीजें, चीजों का लफ्ज ब्रैकेट में, चार अरबौन, चार बातें खसलतें वट एवर, मन जो कोई कुन्ना होंगी फी ही जिसमें, काना होगा वो मुनाफिकन खालिसन, खालिस मुनाफिक, यानी चार आते हैं जिसमें देख लो तो वो खालिस मुनाफिक होगा। अब यहां वन टू थ्री लगाइएगा आगे जाके, वह मन कानत फी ही, और वो होगी जिसमें खसलत मिन हुन्ना, एक खसलत। अब ये कानत क्यों आया? ऊपर तो काना था, थोड़ा सा भी इन लफ्जों पर गौर किया करें क्योंकि आपका लेवल बढ़ रहा है। तो पहले काना अरबा उनकी वजह से था, चार मुजक्कर था, और यहां कानत मुअन्नस है, खसलत उनकी वजह से, ठीक है। चार बातें होंगी जिसमें खसलतुन, खसलत होगी, मिन हुन्ना उनमें से, कानत फी ही खसलत मिन निफाक, मतलब ये कि जिसमें चारों हो गई वो तो पक्का मुनाफिक है, और जिसमें इन चार में से कोई एक है तो वो उस दर्जे का मुनाफिक है। हत्ता यद आहा, वो छोड़ दे उसको। ये जो लफ्ज है ना यद आहा, इसका रूट क्या होगा? दा, एक बहुत ही खूबसूरत हदीस में आता है दा मा युरीबिक इला मा ला युरीबिक, छोड़ दो उस चीज को जो तुम्हें शक में डाल दे, उस चीज को ले लो जो शक से पाक हो, ठीक है। तो दा छोड़ने को कहते हैं, सूरत कमर या नजम दोनों में भी ये लफ्ज आता है जहन्नुम के बारे में। तो बहरहाल पता क्या चला कि जब तक वो आदत छोड़ता नहीं है वो मुनाफिक ही रहेगा। अब यहां वन टू थ्री फोर कीजिएगा। नंबर एक, इजा तुमीना खाना, ऊपर के हदीस में भी चूके था इसलिए इसको इधर ही जोड़ते हैं। अमानत रखी जाए तो खयानत की जाए, क्योंकि मुनाफिक के दिल में माल की मोहब्बत होती है, छोटी छोटी चीजों पर ईमान जाया कर देता है। फिर इजा हद्दस कज़बा, जब बात करे तो झूठ बोले, नंबर दो हो गया। वह इजा आहदा गदर, वादा कर ले तो धोखा दे दे, आ जाऊंगा 8 बजे, आए कोई नहीं, कल आ जाएंगे, आए नहीं, वो याद ही नहीं रहा, भूल गए, मेहमान आ गए, डोंट टेक इट सीरियस, ठीक है। वह इजा खासमा, और जब कभी उसका झगड़ा हो तो फजरा, झगड़े में वो गालम ग्लोच करता है। ये जो लफ्ज है ना आहदा और खासमा, इसमें म्यूचुअल का मानी है, बाप तफाउल होता है अरबी जुबान में, एक जिसमें एक दूसरे के साथ मिलना, जैसे मुजाहदा, मनाजरा, मुकाबला, मुआशरा, तो इसमें एक के मुकाबले में दूसरा होता है। आप और मैं यहां जरा देखिए, चार चीजें आई हैं निफाक की इन दो हदीसों में, और इन चार में से तीन का ताल्लुक जुबान के साथ है। झगड़ा जुबान से होता है, वादा शिकनी जुबान से होती है, और इसी तरह आप देखिए कि झूठ जुबान से बोला जाता है। تو ضرورت ہے اس بات کی کہ ہم اپنا محاسبہ کریں. اور یہاں اس حدیث کو بیان کرنے کا مقصد کیا ہے کہ ہم دیکھیں کہ کس طرح سے یہ سارا معاملہ ہو رہا ہے. کوئی بات اب آپ کریں, جو بھی سنا ہے اس میں سے سوال یا کوئی آپ کا مشورہ. جی,
جب خیانت کرتے ہیں امانت کی تو لفظوں کی امانت نہیں.
امانت کا مفہوم اتنا وسیع ہے, سورت نساء میں جب ہم نے پڑھا تھا کہ انترد الامانات الی اہلھا, تو اس میں ہم نے بہت ساری ڈفرنٹ پڑھی تھی. ہر چیز کی امانت ہے, وقت کی امانت, عہدے کی امانت, ذمہ داریوں کی امانت, کمٹمنٹس کی امانت. اسی طرح سورت مومنون کی پہلی آیات میں جب ہم پڑھتے ہیں مومنوں کی صفات, تو اس میں بھی امانت ہے. تو امانت بہت وائڈ اسپیکٹرم ورڈ ہے, اس کو ہر اینگل سے ہم دیکھ سکتے ہیں. جی, کوئی بات نہیں, علامت مل جائے تو علاج بھی تو مل ہی جاتا ہے نا. یہ تو بہت اچھی بات ہے کہ ہم شعور سے ایک چیز کو سمجھیں, بجائے اس کے کہ ہم نا سمجھی میں مارے جائیں.
پریشانی اس چیز کی کہ بندہ جو سنتے تو اپنے احساسات ساتھ ساتھ کر رہا ہوتا ہے, تو آپ کو فیل ہو رہا ہوتا ہے کہ واقعی آپ دنیا میں اتنا جس سے گھس چکے ہیں کہ اس میں سے واپس آنے کے لیے آپ کو جس سے کہ اکی میرا یہاں پہ رونا اٹکا ہوئے, ہم لوگ اتنے ہی منافق ہیں.
اللہ آپ کا یہ رونا مبارک کرے, اور اللہ تعالیٰ آپ کے دل میں اس کا اور بھی احساس ڈالے, اور ہم سب کے دل میں ڈالے, کیونکہ یہ بہت ضروری ہے. آپ دیکھیے, جب آپ کسی ڈاکٹر کی دکان سے ہو کے آتے ہیں نا, پھر آپ کے اندر سے کتنی بیماریاں وہ نکالتا ہے, اور نہ جائیں تو کہیں گے ہم ٹھیک ہیں. تو یہی تو علم کی محفلوں کا ایک ثمرہ ہوتا ہے کہ ادھر بندے کو اپنے اچھے اور برے کا پتہ چلتا ہے. جی آپ.
اللہ نے ہمیں ایک زبان اور دو کان کی, اس کی حکمت
بھی مجھے. جی بالکل, ایک زبان ہے تو کان دو ہیں, کہ زیادہ سنو تو کم بولو. یقین کریں وہ لوگ بچ جائیں گے قیامت کے دن جو کم بولتے ہیں. جی سسٹر آپ.
یہ بہت مشکل ہو گیا, کیونکہ جب ہم کم بولنے کی کوشش کرتے ہیں تو گھر والے پیچھے پڑ جاتے ہیں, کیا بات ہے, کوئی مسئلہ ہے, کچھ ہے, کیسے ایکسپلین کیا جائے؟
بہت ہی اچھا سوال ہے آپ کا ماشاءاللہ, کہ جب ہم کم بولتے ہیں تو لوگ سوچتے ہیں کہ کیا بات ہے. دیکھیے پہلی بات ہے کہ جب کوئی عادت بدلتی ہے تو چینج تو ہمیشہ مشکل لگتا ہے. دوسری بات ہے کہ کم بولنے کا مطلب یہ نہیں کہ ہم غصے میں رہے یا فیل کرائیں کہ ہم تو بس بات ہی نہیں کریں گے, اچھی باتوں میں اس کو ڈال دیں. اللہ کے نبی نے فرمایا کہ جس کو بولنا چاہیے کہ ٹھیک بولے, نہیں تو چپ رہے. ٹھیک ہے, تو آہستہ آہستہ اپنی باتوں کا رخ چینج کرے, لوگ غیر محسوس طریقے سے دیکھیں کہ یہ بولتے تو پہلے بھی تھے لیکن اب اچھا بولتے ہیں, اچھی باتیں, ڈر لگے, خوف کر. بلیف می کہ جب آپ اللہ سے باتیں کرنے لگ جاتے ہیں نا, پھر آپ لوگوں سے اتنی باتیں نہیں کرتے, نہ سنتے ہیں نہ کرتے ہیں. آپ کو ایک قسم کی نا وہ جھنجھلاہٹ سے ہونے لگتی ہے کہ اتنی لمبی بات کیوں کر رہا ہے. اور اس کا ایک یہ علاج کریں, اللہ کو سنانا شروع کر دیں. کوئی آپ کا دل دکھاتا ہے, اللہ کے پاس جائیں, بیٹھیں, جائیں نماز بچھا لیں, ایسے ہی بیٹھ جائیں, سجدے میں چلے جائیں, کر لیں, غیبتیں کریں اللہ سے, چگلیاں کریں, شکوے کریں, جو دل چاہتا ہے. آپ دیکھیں گے جب اگلا بندہ سامنے آئے گا آپ کہیں گے چھوڑا, اب اس کو کیا سناؤں, اس سے بڑی عدالت میں اپنی بات سنا چکی ہوں.
اگر ہم کسی سے پریشان ہیں, کسی سے ہمیں کوئی تکلیف ہوئی ہے, وہ ساری باتیں اس کا نام لے کے ہم اللہ کے آگے کر سکتے ہیں؟
اللہ کو پہلے ہی پتا ہے, کر سکتے ہیں, بس پھر کسی اور سے نہیں کرنا. جی بلیو می, بعض دفعہ ایسے معاملات ہوتے ہیں نا جب ہم اپنی فیملیز میں اسپیشلی ہوتے ہیں نا, جب جاتے ہیں, ملتے ہیں, فون کرتے ہیں, پھر ہم کھلتے ہیں. ابھی تو سب چپ ہیں, ہم بھی چپ ہیں, سب بس سن رہے ہیں اور بول رہے ہیں, قرآن پڑھ رہے ہیں. جب ہم اپنوں میں ہوں اس وقت اپنے آپ کو چیک کریں, آپ اس بات پہ بات آنے ہی نہ دیں, دعا کریں اگلا مجھ سے پوچھے ہی نہ رہا, سناؤ کیا سب ٹھیک رہا, اس میں آپ پھسل جائیں گے. جس کو آپ کہنا چاہیے کہ سچویشن کریٹ ہی نہ ہونے دیں, اور یہ پریکٹس سے آتا ہے. ہو جائے تو معافی مانگ لیں, کوئی بات نہیں. گاڑی یہاں پہنچے تو کتنی جھٹکے لگے آپ کو, کتنی دفعہ گاڑی ہلی ہوگی, ادھر سے ادھر ہوگی, اللہ کو پتا ہے کیا بچنا چاہ رہے ہیں, جان کے نہ ٹکرے مارے. ٹھیک ہے, انشاءاللہ. استاد
جی, میں سوسائٹی میں یا فیملی میں یا گھر میں کچھ ایسی چیزیں ہو جاتی ہیں جس میں ہم نہ چاہتے ہوئے بھی اس میں جیسے شریک ہو جاتے ہیں.
اپنے آپ کو مسلسل جوڑے رکھیں کسی بھی چشمے کے ساتھ. تزکیہ اتنا غیر محسوس عمل ہے کہ یہ خود بہت نیکیاں بڑھاتا اور گناہ ہٹاتا ہے. ساری بات کو وائنڈ اپ کرتے ہیں, زبان پر کیسے قابو پائیں. حضرت ابو بکر صدیق رضی اللہ عنہ نے ایک موقع پہ اپنی زبان کو یوں پکڑا اور کھینچ رہے تھے, پاس سے حضرت عمر رضی اللہ عنہ گزرے, کہا یا ابا بکر یہ کیا کر رہے ہیں آپ؟ کہنے لگے یہ بڑی تیز کھاٹی ہو گئی ہے, اس کو اپنے قابو میں کر رہا ہوں, یعنی میں اس کو اپنے بس میں کر رہا ہوں, میں اور آپ یہ کر لیں. हर दिन 5, 4, 2, 3 मिनट तक रात को अकेले में इस जुबान को पकड़े और खुद को सजा दें जब आपकी जुबान बोल पड़े। ज्यादा बोले ज्यादा सजा दे। अल्लाह से दुआ करते हैं कि वो हमें अमल की तौफीक दे। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंत अस्तगफिरुका व अतूबु इलैक।